रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको अर्को श्रृंखलामा म नवराज लम्साल। श्रोताहरू, पहिलो पटक साफ च्याम्पियनशीपको फाइनलमा पुगेको नेपाल उपविजेतामा सीमित भएको छ। हिजो राति मालदिवसको राजधानी मालेमा भएको खेलमा भारतसँग पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो। नेपालको फाइनलसम्मको यो यात्रा भने साफ च्याम्पियनशीपको इतिहासमै पहिलो पटक हो। फुटबल खेल संसारभरि नै लोकप्रिय मानिन्छ। कोविड 19 महामारीकै बीच पनि महादेश स्तरीय, क्षेत्रीय तथा कतिपय देशमा राष्ट्रिय स्तरका खेलहरू हुँदै आएका छन्। मालदिवसको मालेमा साफ च्याम्पियनशीप सञ्चालन भएको थियो र अन्तर्राष्ट्रिय खेल जगतमा नेपालको उपस्थिति अब कस्तो रह्यो त फेरि एउटा चर्चाको विषय हुन सक्छ। र हामी कहाँ छौं र हामीले यो फाइनल जित्न किन सकेनौं, यो बहसको विविध विषयहरू हुन सक्छ। यतिखेर बिहान हामीसँग एकजना प्रसिद्ध खेलाडी राजु तामाङ हुनुहुन्छ, उहाँसँग अलिकति त्यो खेलको सम्झना गर्छौं, हिजो साँझको खेलको। राजुजी, तपाईँलाई रेडियो नेपालमा स्वागत छ।
धन्यवाद।
तपाईँ एकजना प्रसिद्ध खेलाडी, फुटबलमा लामो समय बिताउनु भयो, धेरै कुरा थाहा छ, तपाईँ आम संसारसँग पनि नजिक हुने खेलाडी, हिजो साँझको खेललाई सरसर्ती तपाईँले चाहिँ कसरी हेर्नुभयो?
हिजोको साँझको खेल चाहिँ हाम्रो लागि एकदमै इतिहास बनाउने एउटा ठुलो अवसर थियो। हुन त हामीले 28 वर्षपछि फाइनलको यात्रा तय गर्यौँ, त्यो पनि हाम्रो लागि एउटा ठुलो महत्त्वपूर्ण उपलब्धि मान्नुपर्छ। तर अब फाइनल जितेको भए अझ त्यसमा सुनमा सुगन्ध हुन्थ्यो, अब सारा नेपालीले अब एउटा सबैको आशा गरेको थियो फाइनल पनि जित्छौँ भनेर। तर अनफर्चुनेटली हिजोको मौसमले पनि अलिकति हामीलाई बाधा गरे जस्तो लाग्छ मलाई। जुन रूपमा पानी अविरल वर्षा भइरहेको थियो त्यो गेममा, हाम्रो खेलाडीहरूले चाहिँ त्यति पहिलाको भन्दा राम्रो प्रदर्शन गर्न सकेन। सबै खेलाडीहरू फिल्डमा चिप्लिरहेको थियो, राम्रो बल कन्ट्रोलिङ गर्न नसकिरहेको थियो। र उता इन्डियाको कुरा गर्ने हो भने इन्डियाले चाहिँ अहिले साफ प्रिभियस म्याच उनीहरूले जुन खेलेको थियो त्योभन्दा चाहिँ धेरै राम्रो हिजो उनीहरूले आफ्नो खेल प्रस्तुत गर्यो। 3-0 पनि हामीले उनीहरूले स्कोर गर्न सक्यो। तर ब्याक टु ब्याक हामीले चाहिँ हिजो सुरुवाती समयमा त्यो जुन नवयुग श्रेष्ठले बल नजिकैबाट स्कोर गर्ने एकदम राम्रो मौका थियो, पोलमा बल सट गर्दा पनि पोलमा लागेर रिबाउन्स आयो। त्यसको पछि ब्याक टु ब्याक नै हाम्रो रोहित चन्दले पनि अर्को एउटा राम्रो अपर्च्युनिटी पाएको थियो, तर ग्राउन्ड अलिकति स्लिपी भएको कारणले गर्दाखेरि चाहिँ बल कन्ट्रोल हुन सकेन। त्यो दुईवटा अवसर बाहेक नेपालले चाहिँ अरू कुनै पनि हाम्रो राम्रो मौका चाहिँ सिर्जना गर्न सकेन। र पछि अब इन्डियाले हेर्ने हो भने बल पोजिसनदेखि लिएर मिडफिल्डमा डोमिनेसन होइन, स्ट्राइकरमा अब फरवर्डमा पनि उनीहरूको त्यतिकै तालमेल मिलाइरहेको थियो, सबै क्षेत्रमा चाहिँ इन्डिया नै उत्कृष्ट देखिन्थ्यो। नेपालीहरूको चाहिँ अब भनौँ न अब त्यति इनर्जी पनि अलिकति नभएको हो कि हामीले अगाडिको म्याचहरूमा जुन रूपमा हामीले पहिलो म्याच मालदिवसँग खेल्यौँ, दोस्रो म्याच हामीले श्रीलङ्कासँग खेल्यौँ, त्यो दुईवटा म्याच एकदमै उत्कृष्ट थियो हाम्रो नेपालको लागि। र पछिल्लो म्याच हेर्ने हो भने जुन रूपमा हामीले तेस्रो म्याच इन्डियासँग खेल्यौँ थोरै डाउन भयो, र पछि अन्तिम म्याच लिग चरणको अन्तिम म्याच बङ्गलादेशसँग खेल्दाखेरि हामीले अन्तिमसम्म पनि फाइट गरेर धेरै इनर्जी लस गर्न पुग्यौँ, र अन्तिममा हाम्रो अञ्जन विष्ट भाइले पेनाल्टी सट गरे स्कोर गरेर चाहिँ 1-1 अवस्थामा हामी फाइनलको यात्रा तय गऱ्यौँ। र सरस्वती हेर्दाखेरि चाहिँ हाम्रो प्रिभियस म्याचहरूमा चाहिँ अलिकति इनर्जी लस भएको देखिन्छ प्लेयरहरूको चाहिँ, र ब्याक टु ब्याक फाइनलमा हिजो चाहिँ अलिकति पानीले धेरै ठुलो समस्या गर्यो पहिलो त, र अनि खेलाडीहरूको चाहिँ अलिकति तालमेल अलिक मिल्न सकेन। मिडफिल्डमा हामीले राम्रो बलहरू होल्डिङ गर्न सकेनौँ, र स्ट्राइकरले पनि राम्रो अपर्च्युनिटीहरू क्रिएट गर्न सकेन।
हजुर, जस्तो तै पनि हामी साफ च्याम्पियनसिपको फाइनलमा पुग्यौँ, उपविजेता भयौँ, यो हिजोको गेम जित्न नसक्नु एउटा कुरा हो, त्यसले हामीलाई खुसी दिन्थ्यो, अहिले तपाईँले भन्नुभएको थियो सुनमा सुगन्ध हुन्थ्यो, तर जुन पोजिसनमा हामी पुग्यौँ त्यो पनि आशा लाग्दो र राम्रो सम्मानजनक ठाउँ त हो नि।
पक्कै पनि नेपाली फुटबल जगतमा अहिलेको यो साफको हिस्ट्री हेर्ने हो भने 1993 अब नेपाल पहिलोपटक साफ को फाइनल पुग्नु नै हाम्रो लागि ठुलो उपलब्धि, मैले अघि नै भनिहालेँ। 28 वर्षपछि हामी फाइनलको यात्रा तय गऱ्यौँ, यसको लागि पनि नयाँ प्रशिक्षक कर्मचारी उहाँले जुन रूपमा अब खेलाडीहरूलाई तयार गर्नुभयो यो साफ च्याम्पियनसिपको यात्रा हाम्रो माले माले मालेको महिलासम्ममा
मालेसको मालेमा
हजुर हजुर उहाँले जुन रूपमा प्लेयरहरू स्काउटिङ गरेर अब उहाँले तयार गर्नुभयो फ्रेन्डली म्याचदेखि लिएर होइन अब तपाईँको सबै कुरा सम्पूर्ण खेलाडीहरूको अब साइकोलोजी मेन्टालिटी अब ट्रेनिङको सबैको व्यवस्था गरेर जुन रूपमा हामीले जित्छौँ भन्ने हिसाबले उत्रेको थियौँ एउटा उहाँको पहिला आउनु आउनु भए पश्चात उहाँले स्टेटमेन्ट एउटा भन्नुभएको थियो कि म साफ च्याम्पियनसिपको फाइनलसम्म चाहिँ पुऱ्याउँछु भनेर उहाँले ग्यारेन्टी पनि दिनुभएको थियो तर फाइनल चाहिँ म के हुन्छ त्यो भन्न सक्दिनँ भन्नुभएको थियो तर उहाँको वचन चाहिँ पुरा भयो उहाँले गर्नुभयो तर हामीले फाइनल पनि राम्रो गर्न सक्थ्यौँ जस्तो लाग्थ्यो मलाई चाहिँ विभिन्न इस्युहरू पनि निस्क्यो अब कोच तल टच लाइनमा टेक्निकल एरियामा बस्नु नपाउने होइन त्यसले गर्दाखेरि हामीलाई अलिकति असर पर्यो जस्तो अब मेन हेड कोच अगाडि हुनु र अब असिस्टेन्ट कोच हुनुमा त एक्सपिरियन्सले पनि धेरै ठुलो अब असर गर्छ जस्तो मलाई लाग्थ्यो एज एन मैले मैले पनि त हाम्रो आर्मी क्लबको लेडिज टिम सिनियर टिम पनि हेरेँ मैले अनि एनएसएल अस्ति भएको रिसेन्टली फ्रेन्चाइज लिगमा पनि मैले ललितपुर सिटी एसबाट असिस्टेन्ट कोचबाट हेड कोचको रूपमा पनि हेरेँ मैले त्यो मेरो आफ्नो एक्सपिरियन्सले पनि पक्कै पनि खेलाडीहरूको अगाडि चाहिँ आफू नहुँदाखेरि आफूले गाइडनेसहरू दिन नसक्दाखेरि थोरै तलमाथि प्लेयरहरूको खेल्ने शैलीमा पनि अलिकति अलिकति भए पनि असर गर्छ जुन रूपमा हिजो अल्मतारी माथि स्टेडियममा बसेर हेरिरहेको थियो ऊ एकदम स्याड थियो उसले बोलिरहेको थियो तर त्यहाँ अब अडियन्सहरूको त्यो क्राउडले गर्दा पनि सुनिँदैन थियो नजिकै टच लाइनमा हुँदा त उसले केही कुरा इन्स्ट्रक्सन दिने इन्स्ट्रक्सर केही कुरा भन्न सक्यो खेलाडीहरूलाई ल यस्तो गर उस्तो गर यस्तो खेल्नुपर्छ चेन्जेसहरूको कुरामा पनि हिजो हामी त्यति सक्सेस भएनौँ प्लेयरहरू थाकिरहेको थियो र हाम्रो स्ट्रेसलेसहरू नयाँ अलिकति टाइमली नै राम्रो सब्स्युट नभएको हो कि भन्ने कुरा पनि अलिकति आइरहेको छ हिजो हिजोको
म्याचले तपाईँ आफै पनि एकजना प्रसिद्ध खेलाडी हुनुहुन्छ तपाईँले प्रशिक्षकको रूपमा पनि काम गर्नुभयो धेरै व्यवस्थापकीय कामहरू पनि गर्नुभएको छ राजु तामाङजी अन्तमा मलाई भनिदिनुहोस् अब फुटबल संसारभरकै लोकप्रिय खेल हो नेपालीहरूको पनि प्रिय खेल हो यसको विकासका निम्ति अब हामीले गर्नुपर्ने ठुल्ठुला चिज त धेरै होलान् तत्काल अब हामीले कसरी अघि बढ्नुपर्छ के गर्नुपर्छ
यसको विषयमा चाहिँ अहिले अब जुन रूपमा अब हाम्रो नयाँ कोचले चाहिँ यङ्स्टरहरूलाई एकदम मौका दिएर होइन उहाँले चाहिँ अब यो यङ्स्टरहरूलाई अब दिनुपर्छ भनेर जुन रूपमा उहाँले कसरी गर्नुभयो खेलाडी उतार्नुभयो खेलाडीहरूलाई जहाँसम्म खेलाडीहरूले पनि कोचको डिसिजनलाई चाहिँ न्याय गरेकै जस्तो लाग्थ्यो मलाई पनि जस्तो अब मनिष डाङ्गीको कुरा गरौँ आयुष घलानको कुरा गरौँ होइन यङ्स्टरहरू आइरहेको छ म आयुष घलान बु प्लेयर भनेको बी डिभिजनबाट एकैचोटि नेसनल टिममा डेब्यू गरेको प्लेयर हो त्यसै गरी मनिष डाङ्गी नेपालमा अब क्याटेगोरीकै हिसाबमा हेर्ने हो भने सी लाइसेन्स सी डिभिजनबाट ऊ एकैचोटि नेसनल टिममा आएको हो हुन त उनीहरूसँग एक्सपिरियन्स अलिकति कमी छ तर सम्भावना धेरै बोकेको खेलाडीहरू हो अबको बाटो भनेको चाहिँ अब यस्तो खेलाडीहरूलाई चाहिँ कसरी चाहिँ अब माथि गुमअप गर्ने त अब योतिर चाहिँ हाम्रो एन्फा हाम्रो राष्ट्र होइन अरू पनि छन् प्लेयरहरू मैले नाम चाहिँ अब दुईजनाको लिएँ र अरू खेलाडीहरू पनि अपकमिङ राम्रो प्लेयरहरू छन् अब यिनीहरूलाई चाहिँ राम्रो अझ राम्रो ट्रेनिङ दिएर एक्सपोजर विदेशी एक्सपोजरहरू दिएर चाहिँ यिनीहरूलाई अझ राम्रो ट्रेनिङ दिन सक्यो भने चाहिँ यो प्लेयरहरूले चाहिँ पछि हाम्रो नेपाली राष्ट्रिय टिममा चाहिँ ठुलो परिवर्तन ल्याउन सक्छ जस्तो लाग्छ त्यसै गरी अब भनौँ न अब हाम्रो अब विमल घटी मगर इन्जोर्ड हुन पुग्यो ऊ पनि एकदम अब उमेरसम्म एकदम अब्बल देखिएको खेलाडी हो अब यस्तो प्लेयरहरूलाई चाहिँ हामीले बचाउन सकिरहेको छैनौँ अलिकति प्लेयरहरूको चाहिँ भविष्यलाई पनि हेरिने हो कि सरकारले पनि अब एन्फा एन्फा भनिरहेछ एन्फाले पनि अब हुनु न अब आफ्नो आन्तरिक कुराहरू गरिरहेको छ तर त्यतिले पुग्दैन खेलाडीहरूलाई चाहिँ भविष्य नै हो कि जतिसुकै भने पनि खेलाडीहरूको फ्यु भविष्य राम्रो भएन भने पक्कै पनि उनीहरूले चाहिँ मेन्टली नै खेल्ने मात्र वातावरण भइदियो भने उनीहरूले पक्कै पनि अझ राम्रो गर्छ जस्तो लाग्छ मलाई चाहिँ। यस यो प्रति चाहिँ हाम्रो एन्पा र सरकारको ध्यान आकर्षण हुनुपर्छ जस्तो लाग्छ।
अन्तिममा एउटा निजी प्रश्न, जस्तो तपाईँ आफै खेलाडी भएर धेरै गोलहरू गर्नुभयो, धेरै तपाईँको छवि बनाउनुभयो, त्यो गोल लिएर गएर गोल पोस्ट नजिक पुर्याउँदाखेरि तपाईँको आफ्नो मनमा चाहिँ के तरङ्ग आउँछ होला नि हगि? यो चाहिँ एउटा भावनात्मक तपाईँको दृष्टिकोणको कुरा गरेर कस्तो लाग्यो?
गोल पक्कै पनि गोल गर्दा त एकदम खुसी लाग्छ, त्यसमा चाहिँ अब नेपालको झन्डा लगाएर जर्सी लगाएर होइन गोल गर्न पाउँदा त अभियसली एकदमै खुसीको सीमा नै हुँदैन। मैले चाहिँ क्राफ्ट च्याम्पियनसिप 2008 भएको थियो, मालदिप्समै भएको थियो, त्यो क्राफ्ट गेममा चाहिँ मैले पाकिस्तान विरुद्ध चाहिँ एक गोल गरेको थिएँ। त्यो बेलामा पनि म चाहिँ भर्खर अब 2005 मैले डेब्यू गरेको, म नेसनल टिममा चाहिँ 3 जति भर्दै खेलेको, र त्यो टाइममा चाहिँ मैले गोल गर्दा पक्कै पनि एकदमै अर्कै अनुभूति हुँदो रहेछ। ओहो, मैले पनि स्कोर गरेँ, नेपालको लागि गरेँ भनेर एउटा त्यो गर्व गर्ने ठाउँ छुट्टै छ, र पछि अब गरिसकेपछि साथीभाइ अब भनौँ न अब सबै फुटबल अब कोचेसहरूदेखि लिएर फुटबलसँग रिलेटेड पर्सनहरूले एकदमै बधाई दिँदा एकदमै खुसी लाग्ने, र पछिल्लो समयमा एएफसी च्यालेन्ज कपमा चाहिँ मैले प्रस्तुत रङ्गशालामा नर्दर्न मारियाना आइल्यान्डसँग चाहिँ पेनाल्टी सुटरमा एक गोल गरेको थिएँ। त्यो बेलामा हाम्रो कोच चाहिँ ज्याक स्टेफेनसी हुनुहुन्थ्यो, तपाईँलाई पनि थाहा छँदैछ नेपालमा चाहिँ अब होम क्राउड कतिको हुन्छ होइन, त्यो क्राउडमा चाहिँ सुरुमा चाहिँ अब पेनाल्टी किक गर्न जाँदा चाहिँ एकदमै डर लागिरहेको थियो कि ओहो यत्रो क्राउडमा अब यो पेनाल्टी गोल हुने हो कि होइन भनेर थोरै अलिकति त्यो टाइपको प्रेसर चाहिँ भइरहेको थियो, तर आफूमा चाहिँ कन्फिडेन्स थियो, मैले ट्रेनिङहरूमा राम्रो स्कोर गरिरहेको थिएँ पेनाल्टी पेनाल्टी प्र्याक्टिस गर्दा पनि, र कोचले पनि मलाई चाहिँ विश्वास गरेर राजुले नै हाम्रो पेनाल्टी भयो भने चाहिँ ट्राई ब्रेकर पेनाल्टी भयो भने चाहिँ फर्स्ट टेकर चाहिँ राजु नै हो भनेर चाहिँ कोचले पनि ट्रस्ट गर्नुभएको थियो, त्यसले गर्दाखेरि आफूमा पनि कन्फिडेन्स थियो र मैले स्कोर पनि गरेँ र एकदमै खुसी लाग्यो त्यो बेलामा पनि, र सदा चाहिँ अब सबैले एप्रिसिएट पनि गर्यो, थोरै प्रेसर पनि हुन्छ र त्यो जाँदाखेरि अलिकति हडबडाएको पनि जस्तो अलिक नर्भसनेस पनि थियो, र आफ्टर अल गोल गरिसकेपछि सेलिब्रेसन भनौँ न एकदमै खुसी लाग्दै थियो।
हुन्छ हुन्छ राजुजी, धेरै धेरै धन्यवाद, यति मिठो छलफल र संवाद गर्न पाइयो, एकजना राम्रा खेलाडी, एकजना प्रशिक्षक, तपाईँ मिडियासँग साथै नजिक आफै मिडियामा हुनुहुन्छ, तपाईँसँग संवाद गर्न पाइयो, खुसी लाग्यो, तपाईँलाई धेरै धेरै धन्यवाद।
हजुरलाई पनि धेरै धेरै धन्यवाद, यस्तो बिहानीको समयमा अब मर्निङ सोज त त्यही भन्छन् होइन, हजुर धेरै राम्रो कुराहरू उठाउनु भयो तपाईँले, र दुईटा शब्द राख्ने मौका दिनुभयो लागि धन्यवाद।
हस्, धेरै धेरै धन्यवाद। यहाँ हुनुहुन्थ्यो एकजना प्रसिद्ध फुटबल खेलाडी राजु तामाङ। श्रोताहरू, पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल उपविजेतामा सीमित भएको छ, र हिजो राति मालदिप्सको राजधानी मालेमा भएको खेलमा भारतसँग पराजित भएपछि नेपाल उपविजेतामा चाहिँ सीमित हुनु परेको हो, र तर नेपालको फाइनलसम्मको यो यात्रा भने पहिलो पटक हो, र यसले पनि हाम्रो खेल स्तर अलि माथि हुँदै गएको छ भन्ने सबै विश्लेषकहरूले भनेका छन्, र भर्खर राजु तामाङजीले पनि भन्नुभयो, र यो खेलसँग जोडिएर, खेलसँग सम्बन्धित भएर खेलको विकास र समृद्धिको लागि धेरै सन्दर्भहरू जोडेर धेरै व्याख्या विश्लेषणहरू अब होला, अब हुन पनि बाँकी छ, गेम टेक्निकल कुरा पनि हो, खेललाई एउटा प्राविधिक विषय पनि भनिन्छ, त्यो समय र सन्दर्भ, तर राम्रो प्रस्तुति राख्यो नेपाली टिमले भन्ने सुखद खबर पनि हाम्रो लागि राम्रै कुरा हो। र अब दशैंको टीका सकिने क्रममा छ, र यसबीचमा केही दुःखद खबरहरू पनि छन्, ठाउँ ठाउँमा दुर्घटनाहरू भएका छन्, र धेरै मान्छेहरूको निधन भएको छ, यो दुःखद खबर हो, र सँगसँगै दशैं छुट्टी मनाउन काठमाडौँ उपत्यकाबाट बाहिर गएकाहरू काठमाडौँ फर्किने, र काठमाडौँबाट नै कोही बाहिर गए होलान् उनीहरू पनि अब आफ्नो कर्मथलोमा फर्किने बेला भएको छ, र आवत जावत अलिक बाक्लो भएको छ, कोविडको त्रास र त्यो संक्रमण अलिक कम भएको आवास भएको बेला यस वर्ष चाहिँ अलिकति सहजताका साथ दशैं मनाएको, मान्छेहरूको आवाजात अलि बाक्लै भएको त्यस्ता खबरहरू पनि आएका छन्। सँगसँगै दुर्घटनाका खबरहरू पनि आएका छन् र दशैं छुट्टी सकिएसँगै काठमाडौँ उपत्यका प्रवेश गर्नेहरूसँग गर्नेहरूको चाहिँ संख्या बढेको पनि छ, निकै भीड़भाड़ बढ़न थालेको छ। विभिन्न ठाउँमा भएका दुर्घटनाहरू र काठमाडौँ प्रवेश गर्नेहरूको यो भीड़भाड़को स्थितिको व्यवस्थापन गर्न ट्राफिक प्रहरीले आफ्नो खालको क्षमता प्रदर्शन गरिरहेको, आफूले कोशिश गरिरहेको बताएको छ र सुरक्षा सतर्कता अपनाइएको पनि बताइरहेको छ। र यसपटक धेरैजना आधिकारिक व्यक्तिहरूको भनाइअनुसार चाहिँ के छ भने कारवाही गरेर दण्डित गरेर भन्दा पनि अलिकति त्यसलाई सहजताका साथ मान्छेहरूलाई काउन्सिलिङ गरेर चाहिँ अलि सहज बाटोमा लैजानको निम्ति प्रयास गरेको कुरो पनि बताइरहेका छन्। र काठमाडौँ उपत्यकामा प्रवेश गर्ने यो भीड़भाड़, विशेष उपत्यका प्रवेश गर्ने यी नाकाहरूको भीड़भाड़ पनि अलिकति बाक्लै छ। त्यसबाट दुईटा किसिमको डर पनि छ र एउटा कोविडको पनि डर बाँकी छ भने अर्को यो भीड़भाड़ दुर्घटनाहरूको डर पनि बाँकी छ, तर पनि कर्म क्षेत्रमा फर्किनुपर्ने त छँदैछ। यस विषयमा हामी आज अलिकति ट्राफिक प्रहरीसँग जोडिएर संवाद गर्न खोजिरहेका थियौं र टेलिफोनमा अलिकति अवरोध आएको छ, आज टेलिफोन सम्पर्क त्यति राम्रो हुन सकेको छैन। हामी कोशिश गरिरहेका छौं, सम्भवतः हाम्रो कोशिश सफल हुन्छ होला। र खासमा भन्ने हो भने पछिल्ला दिनमा बढेका यी दुर्घटनाहरूमा धेरैजसो चाहिँ सवारीमा साधनहरूको मा हुने कमी कमजोरी खराबी अथवा त्यसको चाहिँ राम्रोसँग सर्भिसिङ नहुनु, त्यसलाई राम्रोसँग हेरचाह नगरिनुदेखि लिएर भीड़भाड़ हुनु पनि, ओभरलोड हुनु पनि कारण बताइएको छ भने सड़क पनि त्यसको कारणहरूमध्ये एक भनेर उल्लेख गरिएको छ। त्यस विषयमा नेपाली मीडियाले पनि निकै राम्रा समाचारहरू सम्प्रेषण गरिरहेको छ, चाहे त्यो रेडियोहरू हुन्, चाहे ती चाहिँ रेडियोहरू हुन्, चाहे टेलिभिजनहरू हुन्, अहिलेको अनलाइनहरू हुन्, ती सबै सन्दर्भसँग जोडिँदाखेरि चाहिँ त्यसलाई चाहिँ व्यवस्थित गर्नका निम्ति सबै सचेत हुनुपर्छ, नागरिक तह पनि सचेत हुनुपर्छ। आफूलाई गाडी चढ्न पाउन्जेल, आफूले गाडी चढ्न नपाउन्जेल चाहिँ जतिसुकै भीड़ भए पनि झुन्नेर भए पनि जान खोज्ने त्यो जुन प्रवृत्ति छ, 10 मिनट कुरेर अर्को गाडी पर्खिन नसक्ने अवस्था पनि छ भने सवारी साधनलाई चाहिँ व्यवस्थित राख्न नसक्ने समस्याहरू पनि छन्। कतिपय ठाउँमा त्यसको अनुगमन पनि नभइरहेको अवस्था पनि हुन सक्छ र आज हामी यस विषयमा पनि छलफल गर्न खोजिरहेका थियौं, तर टेलिफोन सम्पर्क स्थापित भइरहेको छैन। हामी कोशिशमा छौं र मौका पारेर भनिहालौं, दशैंको बेला दशैं सकिएको छ, हामी सुरक्षित हुनु पनि जरूरी छ र हामीले आफूलाई पनि सुरक्षित राख्नु छ र आफ्नो समाजलाई पनि सुरक्षित राख्नु छ, यसतर्फ पनि सबैको ध्यान जाओस् भनेर हामी आग्रह गर्न चाहन्छौं। यो हाम्रो आग्रह हो, अनुरोध हो। र सँगसँगै अर्को कुरा, हामीले हिजो बिहानको अन्तरसंवादमा पनि अलिकति कुरा उठाएका थियौं, सम्पदाको कुरा गरेका थियौं, मठ मन्दिरको कुरा गरेका थियौं, त्यसको जीर्णोद्धार र पुनर्निर्माणको कुरा गरेका थियौं र भूकम्पले भत्काएको, भूकम्पका कारण ध्वस्त भएका कतिपय हाम्रा पुराना सम्पदाहरूमध्ये निकै धेरै सम्पदाहरू निर्माण भइसकेको र अरू हुने क्रममा छ भनेर पनि हामीले हिजो छलफल गरेका थियौं। र हिजो एउटा कुरा महत्वपूर्ण छलफल पनि के भएको थियो भने हामीले दशैंमा पूजा गर्यौं, अर्चना गर्यौं, आफ्नो आस्था र श्रद्धा अनुसार बलि पनि दियौं, पूजा पनि गर्यौं, त्यो बलि चढाएको ठाउँमा रगतका टाटाहरू होलान्, अनि पूजा गरेका ठाउँमा फूलपाती अक्षताहरू होलान्, दशैंका रात अक्षताहरू होलान्, अनि शिवालय देवालय धार्मिक स्थलदेखि विभिन्न शक्तिपीठहरूमा जमराहरू राख्यौं, जमरा राखेको त्यो माटो पनि त्यहीँ होला, जमरा पनि त्यहीँ होला, जमरा लगाइसकेपछि त्यसको पूर्णिमामा हामीले विसर्जन गर्नु त छ नै छ, तर त्यो विसर्जन गर्नु अघिको अवस्था पनि छ होला। र यतिखेर हाम्रो विनम्र अनुरोध के भने ती मठ मन्दिरहरूमा भएका फोहोरहरू सफा गरेर त्यसलाई सफा बनाउने, त्यसलाई सुन्दर बनाउने, त्यसलाई राम्रो बनाउने, त्यसलाई सहज बनाउने कर्म पनि आखिर हाम्रै हो। हामीले हाम्रा मठ मन्दिरहरू, हाम्रा चाहिँ तीर्थस्थलहरू, हाम्रा चाहिँ सम्पदाहरूलाई हामीले नै संरक्षण गरेनौं, सफासुग्घर गरेनौं र सहज बना भने कसले बनाइदिन्छ र त्यस कारणले त्यसतर्फ पनि हाम्रो ध्यान जाओस् भन्ने हाम्रो हार्दिक आग्रह अनुरोध र श्रोताहरूसँग अपील छ। र आज हामी दुई विषयमा छलफल गर्न खोजिरहेका थियौं। पहिलो चरणमा हामीले फुटबलको विषयमा कुरा गर्यौं, फुटबल खेल मालदिवसको राजधानी मालेमा हिजो सम्पन्न साफ च्याम्पियनशिप त्यसका विषयमा कुरा गर्यौं। नेपाल उपविजेता भएको छ र साफ च्याम्पियनशिपको इतिहासमै पहिलो पटक नेपाल फाइनलमा पुगेको हो र फाइनलमा पुगेर उसले चाहिँ आफ्नो प्रदर्शन, आफ्नो खेल प्रदर्शन पनि गर्यो, फाइनलमा पनि पुग्यो, सबैजना खुसी पनि भयौं। हामीले धेरै उत्साह र उमङ्ग थप्ने कोसिसहरू पनि गर्यौं। सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सबैजनाले खेलाड़ीहरूलाई उत्प्रेरित गर्ने खालका मैसेजहरू, सन्देशहरू, शुभकामनाहरू प्रवाहित गर्नुभयो। विभिन्न राजनीतिक दलका नेताहरूले पनि भन्नुभयो, उहाँले पनि प्रेरित गर्नुभयो। उनीहरू आफै पनि छातीमा नेपालको झण्डा भएको त्यो टी सर्ट लगाएर मैदानमा उत्रिएर गोल गरेर नेपाल भनेर भन्ने उत्सुकतामा थिए, तर त्यो पूरा भएन। त्यो एउटा प्राविधिक विषय हो, तर नेपाल फाइनलमा पुगेर आफ्नो कला प्रदर्शन गरेर पहिलो इतिहास रचेर उपविजेता भएर फर्कँदैछ, यो पनि एउटा सहज कुरा हो। पहिलो चरणमा हामीले यही विषयमा कुरा गर्यौं एकजना प्रसिद्ध फुटबल खेलाडी राजु तामाङसँग हामीले संवाद गर्यौं। उहाँ आफै पनि खेलाडी, उहाँले अघि आफै पनि भन्नुभयो यस्तै साफ गेममा नेपाल यसभन्दा अघि सेमी फाइनलसम्म मात्रै पुगेको थियो। राजुजीसँग अहिले संवाद गरिरहँदाखेरि उहाँले पनि भन्नुभयो र याद भयो यो साफ गेममा उहाँले पाकिस्तान विरूद्धको खेलमा नेपालको तर्फबाट गोल गर्ने खेलाडी साफ गेममा पाकिस्तान विरूद्ध नेपालको खेल भइरहँदा नेपालको तर्फबाट गोल गर्ने खेलाडी राजु तामाङ। हिजो राति अबेरसम्म फुटबल हेरेर अनि हेरिसकेपछि आफैले पनि साफ गेम खेलेको, साफ गेममा सहभागी भएको, त्यो साफ गेममा खेल्दाखेरिको जटिलता के हुन्छन्, अप्ठ्यारा के हुन्छन् त्यो कुरा बुझेको र जानेको एउटा खेलाडी, र उहाँ आफैले गोल गरेर फर्केको खेलाडी आज अर्को साथीले गोल गर्न नसकिरहँदा त्यो मैदानमा हेरिरहँदा कस्तो लाग्दो रहेछ, त्यो भावनाको कुरा पनि हामीले गर्यौँ। कहिलेकाहीँ हामीले एकदमै फास्ट एन्ड फास्ट हार्ड टक गरेर एकदमै घनघच्ची राजनीतिक बहस भन्दा पनि हामी समाजका यी विषयहरूसँग पनि जोडिन चाहन्छौँ, अन्तरसंवादमा यसरी नजिक हुन चाहन्छौँ। हामीले चाहे त्यो मठ मन्दिरका कुरा हुन्, चाहे बाटोघाटोका कुरा हुन्, चाहे सार्वजनिक सम्पत्तिका कुरा हुन्, चाहे स्कूल कलेजहरूको कुरा हुन्, चाहे पानीका मुहानका कुरा हुन्, चाहे हाम्रा वनका कुरा हुन्, यी सबै कुराहरूको संरक्षणका निम्ति पनि हामी आह्वान गर्छौँ। हाम्रो चाडपर्वहरूको श्रृङ्खला सुरु भइसकेको छ, दशैं सकिने लागेको छ, अरू चाडपर्वहरू आउँदैछन्। हाम्रो चाडपर्वहरू कुनै न कुनै रूपमा मठ मन्दिरमा गएर, देवी देवालयहरूमा गएर, अनि सार्वजनिक ठाउँहरूमा पुगेर, चौताराहरूमा पुगेर विभिन्न ठाउँमा गएर ठोकिन्छन्, विभिन्न ठाउँमा गएर जोडिन्छन्। त्यसकारण ती ठाउँहरूमा गएर ठोकिने, जोडिने, ती ठाउँहरूसँग जोडिने कुरासँग हाम्रो इतिहास छ, हाम्रो संस्कृति छ, हाम्रो धर्म परम्परा छ, हाम्रो सामाजिक आस्था छ, हाम्रो विश्वास छ, त्यो विश्वासहरूलाई नै जोडाउनु जरुरी छ। दशैं मानेर काठमाडौँ फर्कँदै हुनुहोला, आजदेखि कार्यालयहरू सञ्चालन हुनेछन्, सबै आफ्नो कार्यालयमा पुग्नुहुनेछ, फेरि नियमित काममा नियमित लयमा फर्कनुहुनेछ। ती नियमित काममा नियमित लयमा फर्किने हतारोमा आउँदा अनि कहिलेकाहीँ भनिन्छ नि बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न भन्छौँ नि, भने जस्तै त्यस्तो अवस्था हुन पनि सक्छ। त्यो अवस्था नआओस् भन्नका लागि हामीले आफैले सचेतता अपनाउन जरुरी छ। तपाईँलाई जतिसुकै हतार भए पनि तपाईँलाई 10 मिनट छिटो पुग्न, 15 मिनट छिटो पुग्न, आधा घण्टा छिटो पुग्न, 1 घण्टा छिटो पुग्नको नाउँमा धेरै खतराहरू हुन सक्छन्। तपाईँ आफ्नो लामो यात्रामा हुनुहुन्छ भने आफ्नो सवारी साधनलाई एकपटक पूर्ण रूपमा परीक्षण गराउनुहोस्, चेक जाँच गराउनुहोस्। तपाईँको सामान्य कुराहरूले पनि तपाईँलाई अप्ठ्यारो हुनसक्छ। तपाईँ चढ्ने मोटरसाइकल वा गाडीमा हावा कम भइरहेको होला, तपाईँको ब्रेक लुज भइरहेको होला, तपाईँको पेट्रोल सकिन लागेको होला, तपाईँको मोबिल सकिन लागेको होला, आदि आदि होला, होइन? तपाईँका साना साना मसिना कुराहरू पनि आ भइहाल्छ, अलिक पर गएर गरौँला नि त भन्ने पनि हुनसक्छ। यस्तो बेलामा जोगियौँ, यस्तो बेलामा सुरक्षित रहौँ, यस्तो बेलामा चाहिँ सहजताका साथ आफ्नो यात्रा गरौँ। अनि यात्रा गर्दाखेरि हतारमा यात्रा गऱ्यो भने धेरै कुरा छुट्न सक्छ भन्ने एउटा वाक्य छ प्रसिद्ध। त्यसकारण हतारमा यात्रा गर्दा धेरै कुरा छुट्नुभन्दा अलिक फुर्सदमै गरौँ। आफ्नो कार्यालय त भेट्नु छ, काम त गर्नु छ, फेरि दैनिक जीवन त चलाउनु छ, यात्रामा निरन्तर जानु त छ, जिन्दगी एउटा ठूलो म्याराथन जस्तो दौडिनु त छ नै, दौडिनु छ, निरन्तर दौडिनु छ, हामी दौडिरहनु त छ, तर त्यो दौडलाई पनि गति बिग्रियो भने हामी लड्छौँ। हामीले हिँड्दा पनि दुईटा खुट्टाको सन्तुलन मिलेन भने हामी ढल्छौँ, हामी लड्छौँ, घाइते हुन्छौँ। तर हामी जब सवारी साधनमाथि प्रयोग गरेर, सवारी साधन प्रयोग गरेर हिँड्दा सन्तुलन बिग्रियो भने धेरै कुरा बिग्रिन सक्छ। यो एउटा अलिक धेरै भने मैले, तर मैले यो आग्रहका साथ भने, हाम्रो आम संचारमा के छ भने, विज्ञापनको भाषामा, आम संचारको भाषामा के छ भने, जुन कुरो श्रोता दर्शकका लागि एकदमै जरुरी छ, उहाँहरूको दिमागमा एकदमै त्यसलाई चलन चल्तीको भाषामा सेट गर्नुपर्नेछ, त्यो चिज दोहोऱ्याएर भनिरहन जरुरी छ। जस्तै विज्ञापन किन पटक पटक आइरहन्छ भने नि, त्यो पटक पटक आइरहनुको अर्थ के भने, तपाईँ हाम्रो दिमागमा त्यो एकदमै लपक्क भएर भिजोस् भन्नका लागि। आजको बिहान बिहानै पनि हामीले यी कुराहरू दोहोऱ्याइ किन भनिरह्यो भने तपाईँलाई यी कुरा लागोस् र हामी अब दुर्घटनाहरूबाट बच्न सकौँ, सुरक्षित हुन सकौँ, हाम्रो यात्रा सुरक्षित होस्, सबै कुरा सुरक्षित होस्। बस यही आग्रह गर्यौं। आज हामीले महानगरीय ट्राफिक प्रहरी महाशाखामा सम्पर्क गरेर के छ त काठमाडौँ स्थिति भनेर छलफल गर्ने कोसिस पनि गरेका थियौँ। कहिलेकाहीँ प्रविधिले हामीलाई सघाउन, हाम्रो टेलिफोनमा अलिकति खराबीका कारणले हामीले सम्वाद गर्न सकेनौँ। त्यो सम्वाद गर्न नसके पनि फेरि हाम्रो नियमित प्रसारणमा कहीँ न कहीँ यी विषयलाई हामी जोड्छौँ नै, हाम्रो यात्रा निरन्तर रहन्छ नै। हामी जहिले पनि श्रोताहरूसँग दर्शकहरूसँग जोडिएर सम्वाद गरेर छलफल गरेर कुराकानी गरेर अनि समाजका विषयवस्तुहरूमाथि नै बहस र विश्लेषण गर्न चाहन्छौँ। त्यसर्थमा आजलाई सम्वाद यति रह्यो, समय को अन्तमा छौँ हामी। पाहुना हुनुहुँदा पाहुनासँग सम्वाद गर्दा पनि हामीलाई समय कहिलेकाहीँ अलि छोटो भयो, अलि लामो समय भइदिए हुन्थ्यो जस्तो लाग्छ। पाहुनासँगको सम्पर्क नभएको बेलामा पनि आफ्ना कुरा गर्दा पनि समय छोटै भयो कि क्या हो जस्तो पनि लाग्छ। एउटा प्रसारक हुनुको नाताले एउटा प्रसारकले सधैँ राखिराख्ने लोभ भनेको समय नै हो, किन समय छोटो भयो होला जस्तो पनि लाग्छ। अब हाम्रा केही सूचना सन्देश समाचारहरूको अघि 7 बजे समाचार है केही सूचना सन्देशहरू प्रसार गर्नु छ। ती सूचना सन्देश र विज्ञापनहरूको प्रसारणपछि 7 बजे यहाँले समाचार सुन्न सक्नुहुनेछ। अब आजलाई अन्तर सम्वाद यति रह्यो, मेरा सहकर्मी शंकर भण्डारी र म नवराज लम्सालाई विदा दिनुहोस् र सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।